नमस्कार, उज्यालो रेडियो नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी संघर्ष विष्टसँगै म अच्युत घिमिरेको स्वागत छ। श्रुति सम्वेकको आजको श्रृंखलादेखि हामी एउटा उपन्यास लिएर आइपुगेका छौं। रमेश दियालीको उपन्यास छाप्रो नम्बर 55 हामीले आजदेखि सुनाउने उपन्यास हो। छाप्रो नम्बर 55 भित्र लेखिएको छ, दुखाईहरू अनेक खालका हुन्छन् तर देश गुमाएर अनागरिक हुनुपर्दाको दुखाइसँग अन्य दुखाईको तुलना हुनै सक्दैन। छाप्रो नम्बर 55 यस्तै दुखाईको दस्तावेज हो। उपन्यास भए पनि यसभित्र भूटानी शरणार्थीको यथार्थ चित्रण छ। शिविरभित्रको कष्टकर जनजीवन अनि जातीय विभेद यसको मूल कथ्य हो। शरणार्थी जीवनका भुक्तभोगी रमेश दियालीको लेखन निकै मिठो छ। नयाँ भइकन पनि उनी नयाँ जस्ता पटक्कै लाग्दैनन्। पाठकलाई बाँधिराख्न उनी सफल छन् भनेर पब्लिकेशनले उहाँको बारेमा लेखेको छ। मञ्जरी पब्लिकेशनले बजारमा ल्याएको पुस्तक रमेश दियालीको छाप्रो नम्बर 55 पहिलो श्रृंखला अब वाचन शुरू हुन्छ।
गोधुली साँझ पथरीको जंगलका चराहरूसँगै शिविरले बास बस्न खोज्दै थियो। आकाशको पश्चिम कुनामा बादललाई चिर्दै काम डाँडा पारीबाट अस्ताउने बाटो रोज्दै थियो। दैनिक यसरी नै हजारौं सपनाहरूको पोको बोकी झुल्केका आशाहरू उदाउँदै शिविरभित्रभित्र बिलाउँदै जान्थे। हामी मान्छेहरूको आशा समुद्रभन्दा गहिरो र फराकिलो हुँदो रहेछ। यही आशाको उज्यालोभित्र बाँचेका छन् शिविरभित्रका सयौं छाप्राहरू, छाप्राभित्रका हजारौं प्राणहरू। साँझ झमक्क पर्न लाग्दा मानिसहरू साँझबत्ती बाल्न लाग्दै थिए। अस्तव्यस्त मान्छेहरूको घुइँचोभित्र सुनसान छाप्राहरूको गल्ली गल्लीमा कुकुरको आवाजले सन्डाटा चिरिदिन्थ्यो। शिविरले पटक्कै बास बस्न सकिरहेको थिएन। रात बिस्तारै छिप्पिँदै थियो। सुस्तरी सुस्तरी बोट बिरुवाहरू हावाको बेगमा पिङ खेल्दै थिए। रुखका पातहरू झरेर खङ्रङ्ग चाउरेर बुढो भएको भान हुन्थ्यो। नहोस् पनि किन, कति पीडाहरू लुकाएर एकै ठाउँमा उभिएर बसेका छन् वर्षौंदेखि। हाम्रो जीवन पनि यिनै रुखहरू जस्तो न हो। कहिले शरद ऋतु जस्तै फुल्छ, कहिले वसन्त ऋतु चाहिँ हरियाली हुन्छ त कहिले शिशिर ऋतु चाहिँ उजाडिन्छ, अनि बिस्तारै ग्रीष्म ऋतु चाहिँ खडेरीको मारमा पर्छ। मन कता हो कता अल्मलिँदै थियो। कालो बादलले बिस्तारै आकाश ढाक्दै थियो। बादलका डफ्फाहरूले घामलाई छेक्दै गर्दा घाम पटक्कै देखिँदैन थियो। बादलभित्र लुकेर बसेको थियो। बादल फाटेर टुक्रा टुक्रा भएको बेला घरिघरि धरती फुट्ला झैँ गरी आकाश गर्जिन्थ्यो। आकाशमा गड्याङ गुडुङ गर्दा मनमा ढ्याङ्ग्रो बस्थ्यो। डरले खुट्टा लक लक काँप्थ्यो। आकाश चिरेर बिजुलीको एउटा मुस्लो झल्याक झुलुक गरी एक कुनाबाट अर्को कुना हुँदै आकाशमै हराउँथ्यो। त्यो डरलाग्दो ताण्डव देखेर मेरो मन भरङ्ग भयो। बिजुली चम्केपछि पानी दर्किन थाल्यो। दररर वर्षा ऋतुको आगमनसँगै परेको त्यो पानी निकै त्रासद थियो। हावा पानी र बिजुली एकैचोटि युद्ध मैदानमा सिपाही आएझै गरी आउँथे। हावाहुरीसँगै मुसलधारे वर्षा र चट्याङको भयंकर आवाज आउन थाल्यो। होस हावासै उड्ला जस्तो गरी मन आत्तियो। टाउको उठाएर उँभो हेरे, फाटेको त्रिपाल तप्किरहेको थियो। केही खन्द्राङ खुन्द्रुङको आवाज सुनेपछि म पछाडि फर्किएँ। भात पकाउने भाँडो बोकेर बाउ आउँदै थिए। माउ भेटेको बिरालोले झैँ म कुदेर बाउको छेउ पुगेँ। लपक्क टाँसिँदै उनको अनुहारमा हेरे, उनको ओठमा हाँसो थिएन। डुस्स परेको आकाशभन्दा अँध्यारो थियो अनुहार। बाउले सधैँ एउटा लौरो टेक्थे। केही काम गर्नुपर्दा त्यही लौरोको सहारा लिन्थे। साथमा त्यो पनि देखिन। ए बाउ, तिम्रो टेक्ने लौरो खै? भाँडो भुइँमा राख्दै सोधेँ। बाँचियो छोरी? बाउले पीडा मिसिएको लवजमा भने। बाँचियो कसरी? मैले सोध्दै गर्दा पानी भाँडोमा तप्प तप्प खस्न थाल्यो। एक किसिममा भाँडो भरियो। भरिएको पानी फालेर बाउले फेरि त्यही भाँडो थापे। गोजीबाट पातमा बेरिएको सुर्ती झिकेर सल्काए। लामो सरको बिडी तानेर बाउले भने, आज दिउँसो पानी भर्न जाँदा बाँच्यो। फेरि अर्को भाँडो लिएर पानी चुने ठाउँमा राखे। म भाँडोकै छेउमा बसेर एक तमास हेरिरहे, आँखा झिमेक्कै नगरी। एक थोपा चिसो पानी मेरो टाउकोमा तप्प खस्यो। नाकको टुप्पोमा पानीको थोपाले हिर्कायो। थोरै आँसे। पानी परिरहेकै थियो। आकाश गड्याङगुडुङ गरिरहेकै थियो। अह, पानी रोकिने कुनै छाँटै थिएन। झरी अविरल दर्किरहेको थियो। अचानक विद्रोही बतासको वेग बढेर आयो। हावा हुण्डरीले छाप्रा उडाइदिन्छ कि भन्ने डरले बाँसको खम्बा जोडले समातेर बसे। केही समयपछि हेर्दै गर्दा हाम्रो घरको छानो फुत्तै उडाएर लग्यो। घर भन्नु नै छाप्रो नहो। हेर्दा हेर्दै आँखै अगाडि चित्राको छानो उरीले सर्लक्कै निलिदियो। यसो उभो हेरे, वाङ्गै आकाश देखियो। आकाशबाट पानीका धारा तर्र गर्दै घरभित्र छिर्दै थिए। म निथ्रुक्क भिजेकी थिएँ। बाउलाई हेरे, उनी पनि निथ्रुक्कै भएछन्। अब घाम पानी छेक्ने छाप्रो पनि रहेन हामीसँग। आपतको बेलामा निराशाको बादलले बिस्तारै ढाक्दै जाँदा आशाका पालुवाहरू एकाएक विलीन हुँदै गए। आँसु झरेछन्। बाउले एक तमास मलाई हेरिरहेका रहेछन्। सम्झाउने कोसिस पनि गरेन, एकहोरो हेरिरहे। पिचरो छानो चित्राकै भए पनि घाम र पानीमा ओत दिन्थ्यो। सिरैमाथि पानीका धारा तरर खसिरहेका थिए। कपाल भिजाउँदै ती धारा भुइँसम्म पुग्थे, अनि भुइँबाट पसेको भेलसँगै मिसिएर हराउँथे। बाँसले बारेको घरका भित्ता ढल्दै थिए। मनमा झन्झन डर पस्यो। झटपट बाहिर निस्केर अरू छाप्रालाई हेरे। छाप्रा छाप्राबाट पानीको मूल फुट्दै थियो। छानाहरू हुरीसँगै हुत्तिँदै गइरहेका थिए। माटाले लिपेका भित्ताहरू बेल थाम्न नसकेर ढल्दै थिए। आफ्नै घरदेखि दया लाग्यो। मानौ यो घर होइन, म जस्तै निरीह चरी बस्ने गुण हो, जुन हुरी र पानीले हुत्याएर कथा पुर्याउँछ कथा। हेर्दा हेर्दै पानीको बेलमै आधा आधी डुबिसक्यो। छाप्राभित्र पानी छिरेर सबै सामान भिजेका थिए। क्षतविच्छेद छाप्राहरू ढल्न ठिक्क परेका थिए। एक दुई गर्दै केही छाप्रा त पानीमा तरिन पनि थालिसकेका थिए। शिविरका प्रत्येक छाप्रा कोलाहल अवस्थामा थिए। कहाँ जानु, कता भाग्नु, सबैले जानेको रुन मात्रै त थियो। जरीमा भिजेका आँखा आँसुले झन् भित्रैदेखि भिजेर आए। आमाहरू बालबच्चा च्याँ च्याँ रुवाउँदै आश्रय खोजिरहेका थिए। छाप्राहरू बिस्तारै हल्लिँदै थरथराउँदै थिए। छाप्रा थर्किँदा बेसरी काँप्थ्यो मुटु। बालबच्चाहरू तर्सेर झन् रुन्थे। बाउलाई सन्चो थिएन। ज्यान जोगाउन मान्छेहरूको कोलाहल भए भिडमा मिस्यौं। छाप्रो भए तातो पानी खान्थे, गलेको ज्यान बेसाउँथे। तलदेखि माथिसम्म नितृक्क भिजेका थियौं। कोही रुँदै थिए, कोही आत्तिँदै बचाऊ बचाऊ भन्दै दगुर्दै थिए। थोरै थिए रुन नसकेर मौन बसेकाहरू। उफ, प्रकृति पनि कति निर्दयी, कस्तो कठोर हृदय भावना बिनाको। सुन्दर शिविरको अस्मिता र सौन्दर्य एकैचोटि लुटिँदै गरेको दृश्य अपाङ्ग झैँ भएर ठुलो ठुलो हेर्दै थियौं। सेक्टरका प्रतिनिधिहरू सान्त्वना दिँदै आइपुगे। उनीहरू भनिरहेका थिए, प्राकृतिक विपत्ति आइलाग्यो, नआत्तिनुहोस्। एक रातको बस्ने व्यवस्था चामल बाँड्ने गोदाममा मिलाइदिएका रहेछन्। हामी सबै तछाड मछाड गर्दै त्यो गोदामभित्र छिर्यौं। बाउ र म एक कुनामा कुचिएर बस्यौं। दिनभर भिजेकाले होला, जाडोले लगलग काँपिरहेका थिए। भोकमाथि जाडो थपिएको थियो हामीलाई। गोदामघरको गमैलो गन्ध आउने कोठा पनि महलभन्दा कम लागेन। भोलिको सूर्यले के कति खुसीको किरण ल्याउने हो वा विपदको अँध्यारो केही थाहा छैन। सुखको आशा गर्नु सिवाय कुनै विकल्प थिएन। हामीले अधुरा आशाहरू बोकेर आउने प्रतीक्षामा अँध्यारा रातहरू काट्नु थियो। त्यो भयावह कालो रात त्यही चामलको गोदाममा बित्यो। रात कसरी बित्यो कसैलाई अत्तोपत्तो भएन। भोलिपल्ट बिहान आकाश बिस्तारै खुल्दै आयो। बादलका ससाना टोक्रा चिर्दै घाम झुल्कियो। त्यति बेला बाँच्नुको आनन्द भनी साध्य थिएन। छिछी हिलै हिलो मात्र छ शिविर आसपासमा। खुट्टा राख्ने ठाउँ थिएन। बाटाहरू हिँडिसक्नु छैन। युएनएचसीआर र एलडब्ल्यूएफका कर्मचारीहरूको निरीक्षणपछि बाँस र पाल पाउने भयौं। सेक्टरका प्रतिनिधिले सबैलाई बाँस र पाल बाँड्दै थिए। पालै पालो उनीहरू छाप्रा नम्बरले बोलाउँदै थिए। यत्तिकैमा हाम्रो छाप्राको पालो आयो। छाप्रा नम्बर 55। यता आँखाले ठम्म्याउन नसक्ने गरी रातिको मुसलधारे पानीले छाप्राहरू डलेका थिए। पानीले जलमग्न ढाकेको छाप्राहरू शून्यतामा हराएका थिए। जमिनको माटो मलिनो र चिप्लो थियो। धेरैजसो मान्छेहरू ढलेका छाप्रालाई बाँसको खाँबोले उठाउन खोज्दै थिए, सकी नसकी। मान्छेहरू निरन्तर रूपमा काममा संलग्न थिए। छिनछिनमै चिसो बतास चल्थ्यो। पानी भने परेको थिएन। आइमाईहरू दुधे केटाकेटी च्यापेर ढलेको छाप्रोलाई हेर्दै निराशाको लामो श्वास फेर्थे। बलिया केटाहरूले डोकोमा ठस ठस गरी ढुङ्गा बोकी छाप्रालाई घरको आकारमा परिणत गर्दै थिए। बाँस र त्रिपाल बोकी बाउ र म ढलेको छाप्रो वरिपरि घुम्यौं। छाप्रो घुम्दै गर्दा बाउले ख्वाङ ख्वाङ खोके। चिसो गाडिएछ। पानीले भिजेका लुगा निचोरेर घाममा सुकाइदिए। बाउले खोक्दै बाँस काटेर खाँबो बनाउन थाले। बिस्तारै घाम झलमलाएको बेला जमिनको पानी सुक्दै जाँदै थियो। वरिपरिका छाप्राहरूमा छाना हालिँदै थियो। म चाहिँ दुई चारवटा दाउरा जोडी आगो सल्काउन थाले। कति कोसिस गर्दा पनि आगो पटक्कै बलेन। रातिको पानीले चिसिएको दाउराबाट धुवाको मुसुलो आउन थाल्यो। बाउको नाकबाट तरतरी पसिना चुइँदै चिउँडाबाट खस्दै थियो। बाउले त्रिपाल छानामा ओढाउँदै गर्दा दुई चारजना लाठीहरूले आएर सघाए। छाप्राले फेरि घरको आकार लियो। हाम्रो छाप्रो महल चाहिँ भयो। त्यहाँ खुसी भरिएको थियो। झुपडीलाई महल सम्झेर एउटै छानो एउटै आकाशमुनि जीवनका खुसी किन्नै रहर बोकी हजारौं मान्छे बाँचेका छन् शरणार्थी भएर। एक दिन म र साथीहरू खेल्दै थियौँ। पारिलो घाम लागेको थियो। घाम अस्ताउन खोज्दै गर्दा हामी एउटा बेग्लै संसारमा रमाइरहेका थियौँ। बाल्यकालको लीलामा भिजेका थियौं। मेरै उमेरका केटाकेटी झुण्ड झुण्ड भएर खेलिरहेका थिए। हामी पनि खेल्दा खेल्दै थाकेर बसेका थियौं। बसेको के भन्नु, बस्न खोज्दै थियौं। मेरै छेउमा बस्न एउटा केटो आइपुग्यो। देख्दा मेरै उमेरको लाग्थ्यो। उसलाई म चिन्दिनथे। उसले मलाई चिन्थ्यो कि थाहा छैन। खेल्दै गर्दा भेट भएको। गोल पनि खेल्दो रहेछ। त्यो पनि मेरै सेक्टरका केटाहरूसँग। उसले नै भन्दा थाहा पाएको। मैले सोधिहालेँ, तिमी हाम्रो सेक्टर आएका हौ? ल, किन नआउनु नि? आएको छु। मेरा कति साथीहरू त तिम्रो सेक्टरका त छन् नि। हामीसँगै मिलेर एचको स्कुलको मैदानमा मोचाको गोल खेल्छौँ। त्यो पनि खाताको पन्नामा बाजी राखेर। छिः, तिमीहरू त कस्तो के कस्तो नि? लेख्ने खाता च्यातेर पनि कसैले जित्ने भन्दै गोल खेल्छन् त। पखन, म तिमीहरूको सरलाई भनिदिन्छु। तिमी त कस्तै छुच्ची छुच्ची भन्दा मलाई बेसरीले छुट्यो। म ठुस्स परेर बसेँ। आँखा भुइँमा थिए। रिसाए कि तिमी? उसले सोध्यो। रिसाएको त नि, किन छुच्ची भनेको त? अब मसँग नबोल्ने हो? कसले नबोल्ने भन्यो र? अनि किन नबोलेको त? ल, अबदेखि छुच्ची भन्दिनँ भन। साँच्चै हो? मेरो मामा गर्ने सेक्रेटरिया छो नि। हो र? के हो नाम? हरिभक्त बिक। हाम्रो सेक्टरको प्रतिनिधि पो हो त। हो र? तर म कहिले जान्न मामाघर? ल, आफ्नो मामाघर पनि जाँदैनन् त। डर लाग्छ। मामाको घर बस्तीको छेउमा छ। एक दिन थाहा छ, मार्बल खेल्दै गर्दा बस्तीका केटाहरूले खुब मजाले पिटे, रगतै आउने गरे। अनि मामालाई भनेर अह भनिन, मेरो मार्बल पनि सबै खोसे, म धेरै बेरसम्म रोएको थिएँ, पछि आमाले फकाउँदा मात्र रुन छोडेको। तिमी त रुन्छे पो रहेछौ, तिमी चाहिँ रुदिन? रुन्छु, बाउले गाली गर्दा। ला, नाम त सोध्नै बिर्सेछु, सुन त फेरि के नि? तिम्रो नाम के नि? देव, देव हो मेरो नाम। अनि तिम्रो? गङ्गा हो मेरो नाम, बाउले राखिदिएका। टाउको पुलुक्क फर्काएर नाम भन्दै खुरुरु कुदे। कुदेर आउँदै गर्दा ढुङ्गामा ठेस लाग्यो, झण्डै लडे। आइया ढुङ्गालाई बेसरी सरापे, घरभित्र स्वाट्ट बसे। बाउले मलाई पुलुक्क हेरे, फाक्क खोके, मुखभित्रको थुप प्याच्च बाँसको बारबाट बाहिर फ्याँके, अनि मलाई देखेर कराए, होइन ए, कहाँ गएकी थिइस्, भात खानु पर्दैन? म केही नबोली चुपचाप बसे शान्त मुद्रामा। मन ढुस्स भयो, खुट्टाको बुढियाउँला बेसरी दुख्यो। बाउले भातको थाल मतिर सारिदिए, लखा। डिब्रीको उज्यालोमा भात खान बसे, खानै मन भएन। भात नखाई जुरुक्क उठ्दै गर्दा बाउले सोधिहाले, दिउँसो के खाइस्? भन्न त मन थियो, आलु र फर्सी मात्र। अह त्यसो भनिन, घरको भित्ताबाट बाहिर हेर्न मन लाग्यो। विशाल फिजिएको आकाशमा ताराहरू फाट्टफुट्ट मात्र देखिन्थे, मेरो आँखाले जुनलाई खोज्दै थिए। घर बाहिर आए, आँगनमा उभिएर खुल्ला आकाशलाई हेरे, चारैतिर आँखा डुलाएर। अह जुन पटक्कै थिएन, बिस्तारै ताराहरू पनि हराउँदै गए र सिमसिम पानी पर्न थाल्यो। बाउले मलाई खोज्दै रहेछन्, मैले बाउलाई देखिहालेँ र बाउले मलाई, भाग्ने मौका नै पाइन। हत्त नपत्त स्वाट्ट घरभित्र पसे। बाउ मेरो पछि पछि आए, मदेखि बेसरी रिसाए, लौरो टिप्दै हप्काए। तँलाई त मैले टाउको घोप्टो पारे, केही बोल्न सकेन। अनि पुनः कराए, तँलाई पानीमा नभिज भनेको होइन, अब ज्वरो आउँछ। म घोप्टो परेर रुन थालेँ। अझ नकुटी रुन्छेस्, आइज यता। बाले बिस्तारै छातीमा लपक्क टाँसे, वास सुर्तीको गन्ध आयो। मैले तँलाई कति खोजेँ, बाउ भन्दै थिए, म झन मजाले रोइदिएँ। आँखामा आँसु डम्म भरियो, म हिक्क हिक्क गर्दै बाउले भिजेका लुगा फेरिदिए। बाउलाई पुलुक्क हेरेर जुरुक्क उठे, लट्ट परेको मैलो कपाल, दारीका केही भागहरू सेता, ओठ फुस्रो र शरीरबाट अमिलो गन्ध आइरहेको थियो। म बाउको छेउमा खुसरुक्क सुते, बाउले कपाल खेलाउँदै थिए। आजसम्म मेरो खुसीका लागि बाँचेका छन् मेरो बाउ, मलाई आमाको यादसम्म छैन, मेरो बाउ नै मेरो आमा हुन् जस्तो लाग्छ। मैले बाउलाई सोधेँ, ए बाउ, मेरो आमा खोइ? मेरो प्रश्नले बाउ झसङ्ग भए चाहिँ भए, लामो सास फेरे। उनको हात मेरो टाउकाको कपालमा थिएन, उनी आफ्नै कपाल कनाउँदै थिए। के मेरो आमा पनि तिमी नै हौ? मैले यसो भनिरहँदा बाउ मौन र शान्त भए। मैले कर गरेँ, भन न बाउ, मेरो आमा कहाँ छिन्? बाउले केही नबोली मलाई छातीमा बेसरी चापे।
श्रुति सम्वेकमा अहिले तपाईँले सुन्नुभएको वाचन रमेश दियालीको उपन्यास छाप्रो नम्बर 55 वाचन हो। यसको बाँकी अंश वाचन लिएर केही बेरमा आउनेछौ, उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार
उज्यालो रेडियो नेटवर्क।
कार्यक्रम श्रुति सम्वेकमा तपाईँलाई फेरि स्वागत छ। श्रुति सम्वेक तपाईँ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न रेडियो स्टेशनबाट एकैसाथ सुनिरहनु भएको छ। श्रुति सम्वेकमा हामी रमेश दियालीको उपन्यास छाप्रो नम्बर 55 वाचन सुनिरहेका छौं। अब यसको बाँकी अंश वाचन सुनौ।
जन्मने बेलामा तेरी आमाको बेसरी टाउको दुखेको थियो, बाउले भन्न सुरु गरे। घर लथालिङ्ग थियो, गोठभरि गाई बाख्राहरू थिए। म झार लागि तिर्न दागाना गएको थिएँ। घरमा गुरु जत्ने कोही थिएनन्, केतालालाई अराइएको थियो। चाकपूर्वक म सुन्दै थिएँ, बाउ भन्दै गए। त्यही बेला गाईको बाछो हराएको 5 दिन भइसकेको थियो। गाईले बाछो खोजेर बाँ बाँ गर्थ्यो। त मेरी आमाको भुँडीमा त तेरी आमाको भुँडीमा थिइस् त जन्मेको असोज 17 गते हो। मलाई राम्ररी याद छ अहिले पनि। सोचेँ अब घरै जान्छु। झार लागि नसकी घर आएँ। तेरी आमालाई 2 दिनदेखि व्यथाले चापेछ। घरभित्र मूल खाँबोको छेउमा उसलाई समातेर बसिरहेँ। आइया र आत्था गरिरहेकी थिए उसले। मन कटक्क कुणिन्थ्यो। रात निकै छिप्पिसकेको थियो, निदाउन सकेको थिइनँ। रातको 2 प्रहर बितेर 3 प्रहर जाँदै गर्दा तेरी आमाले खपिन सक्नुभएछ। सहनै नसक्ने गरी चिच्याउन थाले। म आत्तिय छु। घर बाहिर निस्केर हारगुहार मागे, चिच्याए, कराए। पर परका गाउँमा कुकुर भुकेको आवाज मात्र सुनिन्थ्यो। तेरी आमा चिच्याउँदा कुदेर भित्र जान्थे। पसिनाले जिउ पुरै भिजेको देख्दा म पनि रुन्थे। कराउँदा कराउँदै मेरो आवाज घाँटीसम्म आएर रोकिन्थ्यो। निसासेर के गरौं, कसो गरौं, कता जाउँ भएको थिए। नजिक कसैको घर थिएन। जसो तसो त्यो रात बित्यो, बिहान भयो। आमा चाहिँलाई झन्झन व्यथाले चाप्यो। पिँढीमा बसेर सुर्ती सल्काउँदै गर्दा घरमुनतिरको खमारीको रुखमा एक हुल काग आएर का का गर्दै कराउन थाले। सुर्ती फ्यात्त फ्याँकिदिएर ढुङ्गा टिपेर हिर्काएँ। एउटा उडेर गयो, अरू कराउँदै थिए। सोचेँ अब राम्रो छैन, पटक्कै राम्रो छैन। यो कागले नराम्रो खबर लिएर आएको भन्ने लाग्यो। के अनर्थ हुन लाग्यो, म झन हात्तिएँ। आतेशमा छटपटाइरहेका बेला गाउँका मुख्य टुप्लुक्क आइपुगे। आकाश गर्जन थाल्यो, पानी पर्न सुरु भइहाल्यो। कस्तो पानी परेको, हाछुछु भिजाइहाल्यो। घरको पिँढीमा टुसुक्क बस्दै मुखिया बोले, झार लागि त नसकी आइछस्। सुर्ती सल्काउँदै गर्दा मेरो मुखबाट आवाज फुत्त फुत्किहाल्यो। जहान 2 जीवकी छे, रातभरि सुतेकी छैन। बेथाले सिकिस्त च्यापेको छ। लौन मुखिया, डाक्टर कहाँ लैजाउँ। आइया मरे नि आइया, आवाज बाहिरै आयो। मुखिया त्यत्तिकै उठेर हिँडे, एक वाक्य नबोली। म भित्र पसेँ, निधारमा छामे। निधार खुम्चिसकेछ। ओठ सुकेर फुस्रा थिए। एक लोटा पानी ल्याएर मुखमा हालिदिए। दबाईको नाममा यही पानी बाहेक केही थिएन। पानी मुखमा पर्ने बित्तिकै वालवाल्ती छादी। झाँक्री खोज्न जानु पर्यो भनेर सोच्दै थिएँ। मुखिया फेरि आइपुगे। केशव र बलेलाई सँगै लिएर आएका रहेछन्। हतार हतार डोकोमा बोकेर गेलेफो अस्पतालतिर बाटो लाग्यौं। बिहानको पानीले लैला खोला र तगाल खोला उर्लेर अस्मेल भएको थियो। नहल्ली आइज है बले, केशवले बलेला भन्दै थियो। बले अलिक कान नसुन्ने थियो, तोते तोते बोल्थ्यो। बलेले मुख पटार्दै टाउको हल्लायो। हेर्दा हेर्दै पानी घुँडा हुँदै कम्मरसम्म आइपुग्यो। हे ईश्वर, यो आपत्तिमा हामीलाई बचाऊ, मैले ईश्वरलाई पुकारे। बल्ल बल्ल खोला पारी पुग्यौं, हामी सबै थाक्यौं। नाउमा राखेर माओ खोला हुँदै गेलेफु अस्पताल पुर्यायौं। 2-3 जना नर्सहरू आएर अस्पतालभित्र लगे। मलाई भित्र जान दिएनन्। म बलेर केशव बाहिरै बस्यो। अस्पताल पुगेपछि तेरी आमा बाँच्छे भन्ने आशा लाग्यो। मेरो मनमा सन्डाटा छाएको थियो। आकाशतिर हेर्दै बिँडीको धुवाँ उडाउँदै थिएँ। धुवाँ फ्याँक्दै गर्दा चौकीदारले बेसरी गाली गरे, अस्पताल वरिपरि धुम्रपान गर्नु हुँदैन भन्ने थाहा छैन। हातको बिँडी फ्यात्त भुइँमा फ्याँकिदिए। बलेले खुट्टाले सुर्तीको ठुटो कुल्चियो। केशव खिस्सा आँस्यो। डाक्टरको बाटो कुरेर बसिरहेका थियौं तर मन अडिएन। के गरौं र कसो गरौं भएको थियो। हामी तीनजना भए पनि एकअर्कोसँग बोल्ने हिम्मत नै थिएन, के कुरा गर्ने भन्ने नै थाहा थिएन। केही समय बितेपछि हामीलाई खोज्दै डाक्टर आए। डाक्टरलाई भेट्ने बित्तिकै सोधे, कस्तो छ मेरो जहानलाई डाक्टर? बच्चालाई बचाउन सक्यौं तर आमालाई? डाक्टर एकछिन रोकिएर बोले, आमालाई बचाउन सकेनौ, धेरै ढिलो आउनुभयो। डाक्टरको कुराले म अडिन सकिनँ, रुँदा रुँदै बेहोश भएछु। त जन्मदाको कहानी पीडादायी छ छोरी। बाउका आँखामा आँसु भरिएका थिए, म पनि रुन थालेछु। केही बेर गम्भीर देखेका बाउले फेरि कुरा अघि बढाए। एकातिर देशमा आन्दोलन हुँदै थियो, भूमि सुधार कार्यान्वयन गर्ने कुरा हुँदै थियो, नेपाली मूलका भूटानीहरूको हक हित र अधिकारका लागि लड्दा भूटानको तानाशाही सरकारले राष्ट्रप्रेमी महासुर बस्नेतको निर्ममतापूर्वक हत्या गर्यो। उनको लास पनि खोलामा बगाइदियो। नेपालीहरूलाई खोक्रो र रित्तो बनाई देश निकाला गर्दै थियो सरकारले। कैयौंलाई त बिना कारण हत्याको अभियोग लगाई जेलमा यातना दिइएको थियो। सरकारको रूप क्रूर बनेको थियो। तानाशाह शासकद्वारा हजारौं नागरिकलाई देशविहीन बनाई समाप्त पार्ने षड्यन्त्रको खेल भइरहेको थियो। सैनिकहरूले दक्षिण भूटानका नेपाली महिलाहरूलाई बलात्कार गरेका र जंगलमा फ्याँकिदिएका खबर छ्यापछ्याप्ती आउँथे। हामीहरूको जग्गा जमिन हडपेर घर सम्पत्ति जफत गरी देश छोड्न आदेश दिएका थिए। देशभित्र हिन्दू धर्मावलम्बीहरूको आस्थामा समेत प्रहार हुन थालेको थियो। सांस्कृतिक सम्पदामाथि आक्रमण बढ्दै थियो। भोटिया आर्मीहरूले हामी नेपाली जातिलाई विभिन्न कारण देखाई दुःख कष्ट र शास्ति दिइरहन्थे। आफ्नो जन्मथलो र सदियौंदेखि खोस्री आएको माटोबाट लखेटियौं। देशबाट यसरी लखेटिताको क्षण अझै झलझली आँखामा आउँछ। भोटिया आर्मीले नेपाल जान्छस् कि जान्नस् भन्दै बेसरी कुटेको अहिले सम्झदा मनमा डर लाग्छ। कुटाईले मेरो खुट्टा नै बाँचिएछ, तीन दिन जेलमा पनि बस्नु पर्यो। जग्गा खेतबारी घट गरेरी सबै लुट्न थाल्यो राज्यले। सारा कुरा त्यागेर आफ्नो शरीरमा उनिएको एक सरको अपडाको भरमा सिमाना काट्नु परेको थियो। बाध्य भएर सन् 1990 देश छोड्यौं। ट्रकमा कोचेर भारत हुँदै नेपालको पानी ट्याङ्कीमा फालिदिएको दर्दनाक पीड़ा अझै पनि यो छातीमा छ। गर्मी र भोकको अभावले हजारौं वृद्ध वृद्धा र बालबालिकाले अकालमै ज्यान गुमाएको अझै यहाँ आँखामा झलझली छ। खैनीको बट्टामा चामल बटुलेर प्राण बचाएका थियौं। नेपालको सिमाना काटिसकेपछि हामी शरणार्थी भयौं। माई खोलाको बगरमा बालुवाको घर बनायौं। पुलमुनि नै कैयौं रातहरू बितायौं। आज त केही बुझ्ने भइसकेस्, देखिस् नि यो छाप्रोभित्र नरोएको मन र नरसाएका आँखा कसैको छैन। नहाँसेको पीडै पीडाले गिजुलिएको मन बोकेर बाँचेका छन् यहाँका सबै मान्छे। मैले आजसम्म तँलाई नै हेरेर तेरी आमाको न्यास्रो मेट्दै आएँ। तेरो अनुहारमा हेर्दा उही तेरी आमालाई सम्झन्छु। बाउले हामी कसरी र किन यस्तो छाप्रामा बस्न आयौं भन्ने सुनाइरहँदा म कतिखेर निदाएछु थाहै पाइन। बिहानको सूर्यको तेजिलो प्रकाश छरिएपछि मात्रै म उठेँ। जिउ तनक्क तन्काए। बाउ सुतिरहेकै थिए। जर्किन बोकेर पानी थाप्न बाहिर निस्केँ। आँगनमा केटाकेटीहरू चुकिबु खेल्दै थिए। चुकुबु खेल्ने टक्की फ्याँकेर एउटा खुट्टाले लफ्रिँदै गरेको देख्दा मलाई पनि खेल्न रहर लाग्थ्यो, तर रहर मनभित्रै पालेर राखेँ। आखिरमा म पनि त केटाकेटी नै थिएँ। बिहान बेलुका घर अगाडिको बाटो हुँदै रिक्सा दिनहुँ गुडाइन्थे। ससाना केटाहरू रिक्साको पछाडि झुन्डिन्थे, अलिक परसम्म जान्थे र फर्कन्थे। कोही कोही त झुन्डिएर पथरी बजार नै पुग्थे। कतिको त रिक्साको चेनले खुट्टाको औँला च्याप्थ्यो। उनीहरूको औँलाबाट रगत बगेर जमेको हुन्थ्यो। पहिले घाउमा तितेपाती माडेर निचोरिदिन्थे। अया गर्दै कराउँथे, चराउँदो रहेछ तितेपातीले, अनि छुच्ची दिदी भन्थे र म हाँसी मात्र दिन्थे।
सहेलारी आ मिल गई, सर सजुर लगे वेदी
सानोमा म पनि यसै गरी खेल्थेँ। अलि लाज लाग्छ। एकपल्ट मैले भात नखाँदा बाबुले पुलिस बोलाइदिउँ भनेका थिए। म डरले दिनभरि खाटामुनि लुकेर बसेको सम्झन्छु। पुलिसदेखि साह्रै डर लाग्थ्यो। तैपनि साथीहरू बटुलेर चोर पुलिस खेल खुब खेल्थ्यौँ। म चाहिँ चोर हुन्थेँ, पुलिस कहिले पनि भएन। पुलिसदेखि मलाई घृणा पनि थियो। बाउसँग कहिलेकाहीँ बजार जाँदा गाडीहरू कुदेको देख्थेँ, कहाँ गएका होलान् भन्ने लाग्थ्यो। पहिलोपल्ट बजार जाँदा नै अनौठो गुड्ने चिज देखेकी थिएँ, त्यसैलाई गाडी भन्दा रहेछन्। मलाई अझै याद छ, बाउले बजार लगेर हरियो बुट्टे जामा किनिदिएको। खुसीले म कम त उफ्रेकी थिएन। मन हर्षले गदगद हुँदा सेक्टरका सबै केटाकेटीहरूलाई देखाएकी थिएँ। उनीहरू ईर्ष्याले जलेका थिए। दसैँ आएको रहेछ र त मैले नयाँ लुगा पाएकी रहेछु। दसैँमा बाउले मेरा लागि नयाँ लुगा किनिदिए पनि आफ्ना लागि भने नयाँ लुगा फेरेको कहिल्यै देखिनँ। अब नयाँ लुगा पाउनका लागि अर्को दसैँ पर्खनुपर्ने भयो। दसैँ त त्यत्तिकै पनि रमाइलो हुन्थ्यो, झन् हामी जस्ता केटाकेटीहरूका लागि त धेरै रमाइलो हुन्थ्यो। समयको खेल खै कसरी थाहै नपाई बित्दै जाँदो रहेछ समय। नयाँ मौसमसँगै नौला सपनाहरूको सुरुवात हुन थाल्दै थियो। शिशिरले नाङ्गै पारेका रुख बिरुवामा बसन्तले चारैतिर हरियाली भर्दै थियो। टकमक्क फूलहरू फुलेको देख्दा मन हर्षले गदगद हुन्थ्यो, त्यसै त्यसै फुरुङ्ग पर्थ्यो। फूललाई देख्दा हेरिरहन मन लाग्थ्यो। सोच्थे म पनि फूल नै हो नि, फूल र ममा के फरक छ र, सधैँ फूल झैं सुवास छर्न पाऊ। छोरी त ठुली भइसकिस्, एक दिन बाउले भनेका थिए। आज म साँच्चै ठुली भइजे लाग्न थाल्यो। अनौठो किसिमका रङ्गहरूसँग घोलिए झैं लाग्न थाल्यो आफ्नो जीवन। जीवनका रङ्गीन हाँसोहरूमा म भित्र एक किसिमको अनौठो र लोभलाग्दो लज्जाले भरिएको लजालु समय हुर्कँदै थियो। सफा आकाशमा देखिएका बादलका टुक्राहरू सुरुलुलु चिप्लिँदै शिविर वरिपरि घुम्दै हराउँथे। बादलका दृश्यहरूसँगै हराउँदा म पनि कता कता बादलसँगै हराउँथे।
मोहे मारे नजरिया सबरिया।
थोरै हावा चल्दा र रुखका पात हालिँदा पनि फुरुङ्ग हुन्थ्यो मन। एक्लै घरभित्र डिब्रीको उज्यालोमा नाचौँ नाचौँ लाग्थ्यो। पानी पर्दा पनि केही निउपारेर बाहिर निस्कन्थे भिज्नैका लागि। बादल मान्छेको मन जस्तै लाग्छ, खुल्ला आकाशमा मन लाग्ने गरी उडिदिन्छ। एक्लै एक्लै नितान्त एक्लै उडिदिन्छ। मलाई बिस्तारै लाज र शरमको घुम्टोले छोपिदिन थालेको भान हुन्थ्यो। मैले पत्तै पाइनँ किन मलाई जे कुरा देख्दा पनि लाज हुन थाल्यो, कहिलेदेखि लाज हुन थाल्यो। सोचेर धेरै बेर गोत्लिन्थे पनि, फुरुङ्ग पनि हुन्थे। एकान्तमा खुसीले हाँस्थे। पानी लिन धारामा जाँदा अरूले जिस्काउँथे। यसरी जिस्काउँदा मेरा गाला राता राता हुन्थे, म लाजले निहुरिन्थे। उनीहरू झन् जिस्काउँथे, हेर त कति लजाएकी, झन् पो राम्री देखिन्छे लजाउँदा। पानी भर्न गएकी म आफै आफै पानी पानी भएर फर्किन्थे। एक दिन पानी थाप्न जाँदा धारामा केटाहरू पनि थिए। उनीहरूले पनि जिस्काउन थाले, भन्न थाले दैवले फुर्सदमा बनाकी जस्तै, परि नै छ यो त। एक दिन एकजना अद्वैंसी बुढाले पनि मलाई जिस्काए। धाराभरि हाँसो फैलियो। म त जन्मिनमै गाडिए झैँ भए, रिङ्गटा लागे जस्तो पनि भयो। सबै हाँसेपछि पानी नै नलिई रित्तै घर फर्किए। आइमाईहरू पनि कम्ताका थिएनन्, दमाई जातकी भएर पनि ठ्याक्कै बाहुनी जस्तै। उनीहरू पनि मेरै कुरा गर्थे। म पानी थापेर सरासर घर आउँथे। लाज लाग्नु बाहेक उनीहरूका कुरामा मलाई कुनै दिलचस्पी थिएन। दमाई र बाहुनमा के फरक छ त्यता पनि सोच्दिन थिएँ म। शनिबार आधा दिनसम्म पढाइ हुन्थ्यो भने आइतबार पुरै स्कुल छुट्टी हुन्थ्यो। छुट्टी भएको दिन लुगा धुन र नुहाउन जान्थे डाँस खोलामा। आउँदा गोबर पनि लिएर आउँथे। त्यति बेला म भर्खर भर्खर घर लिपपोत गर्न सिक्दै थिएँ। जानी नजानी गोबरले पोद्धा घर चिटिक्क सजिएको भान हुन्थ्यो। घर नै उज्यालिएको महसुस गर्थे। त्यस वर्ष वैशाखको दोस्रो हप्ताबाट स्कूल शुरू भयो। म नौ कक्षामा पुगे। मेरा पुराना साथीहरू कोही थिएनन्। सबै नयाँ साथीहरू थिए। हामी खुल्ला चौरमा बसेका थियौं। क्लास लागेको थिएन। कक्षा कोठाको छाना खरले छाउँदै थिए। कुनै कोठा बाँसले बार लगाउँदै थिए। सर चौरमै आइपुगे। गुड मर्निङ सर, सबैले एकै स्वरमा भन्यो। यसोभन्दा सबै उठेका थियौं। ल बस, आजदेखि म तिमीहरूको क्लास टिचर। पहिलो क्लास भएकाले होला सरले सबैलाई आफ्नो नाम भन्न लगाए। त्यो परिचयात्मक कार्यक्रम सर आफैले शुरू गरे। मेरो नाम हरि निरोला, आजदेखि तिमीहरूको क्लास टिचर। मेरो आज्ञा अनुसार तिमीहरू पढ्नेछौ, होइन त? हरि सर अलिक दुब्ला र अग्ला थिए। ओठमाथि जुङ्गा बाक्लै थियो। हेर्दा दुब्लो भए पनि आवाज तिक्खर थियो। सरको पालोपछि सबैले आफ्नो ठाउँबाट उठेर आफ्नै नाम बट्याए। सबैजसो साथीले परिचय दिन उठेका बेला उनीहरूका गाला राहता भएका मैले देखेँ। मलाई पनि कम्ता लाज लागिरहेको थिएन। कनिकुथी सबैले आफ्नो परिचय दिए। कविता सापकोटा, हरि घिमिरे, विष्णु, रवि, ओम, रोमा, रिना, मेरो पनि पालो आयो। पालो नजिक आउँदा मन झन काप्न थालेको थियो। पालो जति नजिक आयो म उति नै डराएकी थिएँ। पालो आएपछि उठ्नै पर्यो। जुरुक्क उठेँ। लाजले झन्नै एउटै डल्लो भए म। गङ्गा दमाई मैले आफ्नो नाम भने। कविताले मलाई पुलुक्क हेरे। मैले भुइँमा हेरेर थचक्क बसेँ। मेरो छेउमा रोमा नाम गरेकी केटी बस्थे। रोमा हिस्सी परेकी र मोटी थिए। मलाई देख्ने बित्तिकै फिस्सा हाँसी। परिचय सकिएपछि एकछिन पढाए अनि आजलाई क्लास सकियो भन्दै सर गए। सर जाने बित्तिकै सबै उठेर गए। म पनि सरासर घर आएँ। घरमा बाउ थिएनन्। भातको भाँडो हेरेँ। पिँधमा माम्री मात्र रहेछ, भाँडामा कटकटिएको। त्यही पनि अर्को भाँडामा थोरै बाँकी रहेको दालसँग खाएँ। खाएर हात चुट्दै गर्दा बाउ आइपुगे। किरासिन थाप्न गएका रहेछन्। आइपुगिस्? मलाई देख्ने बित्तिकै सोधिहाले। टाउको अल्लारे भने, आए बाउ, के खाइस्? माम्री भात। म किरासिन थाप्न जाँदा सबै स्कूलले चौरमै देखेकी थिए। स्कूल बनाउँदै रहेछन्, चौरमै पढाउँछन् कि क्या हो? केही दिन चौरमै पढाउने रे सरले भनेको। अनि कुन सेक्टरका रहेछन् तेरो सर? सेक्टर त भनेनन्, नाम चाहिँ हरि निरौला रे। ल राम्रो पढ्नु। यति भन्दै बाउ पानी तताउन थाले। छिमेकी मगर निकाकी रेडियोमा गीत सुन्दै चर्खा घुमाउँदै थिए। केटाकेटीहरू डक्की फ्याँकेर चुकीबु खेल्दै थिए। मजाले खेल्दै गरेको भुन्टेलाई उसकी आमाले घिसार्दै लगिन्। उसको घर दुई लाइन मुन्तिर थियो। खेल्नका लागि हाम्रै आँगन अगाडि आउँथ्यो। अब यसो गर्दिन भन्, भुन्टेकी आमाले उसलाई हप्काउँदै थिइन्। मलाई पिलिक पिलिक हेर्दै पनि थियो। होइन दिदी, के गरेछ यो भुन्टेले? मैले परैबाट सोधेँ। स्कूलबाट छुट्टी हुने बित्तिकै झोला फ्यात्त भुइँमा फ्याँकेर हिँडेको केटो खेल्न पो आएछ। भइगयो नि त काकी। होइन ए गङ्गा, तँलाई चाहिँ के को टन्टन? मेरो छोरालाई कुटौँ कि माया गरौँ? बिचरालाई अरू खेलेको देख्दा मन लाग्यो होला नि, मैले सानो स्वरमा भने। लहेर त्यसरी झोला फ्याँक्ने हो? जतन गरेर पो राख्नुपर्छ त। अनि पो आमाले माया गर्छिन् नि, भुन्टे भन्दै थियो। अब यसो गर्दिन, एकछिन खेल्न देऊ न। खेल्ला सब, भरे तेरो बा आउन दिए अनि कसरी पेटी खाँदो रहेछस्। आमा चाहिँ मुसारिँदै घिसार्दै लगिन् भुन्टेलाई। म ट्वाल्ल परेर हेरि मात्र रहेँ। होइन ए, कहाँ गइयो? बाउ भित्रबाट कराए। भोक पनि लागेन कि क्या हो? बाउ अलि रिसाएरै कराउँदै थिए। बाहिर आँगनमा छु, उस्तै आवाजमा जवाफ फर्काएँ मैले पनि। ल ल, भात खान आइज, बाउले फतफताउँदै भात पस्किदिए। भोलि छिट्टो उठेर स्कूल जानु, अब सुत, म पनि सुत्छु, यति भनेर बाउ सुते। एकैछिनमा घुर्न थाले। म केही बेर त भोलिको स्कूलबारे मनमा कुरा खेलाउँदै थिएँ। पछि कतिखेर भुसुक्कै निदाएछु। बाउ बिहानै उठ्थे र मरिच पानी पिउँदै सुर्ती सल्काउँथे। म चाहिँ स्कूल जान्थे। समय कति छिट्टो छिट्टो कुद्दो रहेछ, थाहै नहुने।
मारे नजरिया सवरिया रे मोहे मारे नजरिया सवरिया।
पालुवा पलाएर जताततै हरियाली छाइसकेको थियो। अनेक रङका फूलहरू ढकमक्क फुलेका देखिन्थे। आफ्नै सुरतालमा घर अगाडि ठिङ्ग उभिएको रुखबाट झरेका पुराना पत्करहरू आँगनमा उड्दै थिए। पढाइ सुरु हुन थालिसकेको थियो। स्कूलको छानो पनि तयार भइसकेको थियो। स्कूल अगाडि ठूलो अक्षरले न्यू होराइजन एकाडेमी लेखेको थियो हाम्रो स्कूलको नाम।
श्रुति सम्वेकमा अहिले तपाईँले सुन्नुभएको वाचन रमेश दियालीको छाप्रो नम्बर 55 को वाचन हो। यो उपन्यास हामीले आजदेखि श्रुति सम्वेकमा वाचन गर्न शुरू गरेका हौं। आज यसको पहिलो श्रृंखला वाचन सुनायौं। अर्को साता फेरि रमेश दियालीको छाप्रो नम्बर 55 को दोस्रो श्रृंखला लिएर आउनेछौ। तबसम्मको लागि प्राविधिक साथी संघर्ष विष्ट र म अच्युत घिमिरे विदा हुन्छौ। नमस्कार, शुभरात्रि।